مقصد اس کا علم و عمل سے ہر گھر روشن ہو.
بسم اللہ الرحمن الرحیم. لقد كان لكم في رسول الله أسوة حسنة. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. وقت بہت تیزی سے گزر رہا ہے اور اب ہمارے پاس صرف چار نشستیں باقی ہیں, اور اگر آج کی نشست شامل کر لیں تو پھر پانچ ہیں. منگل تک یہ سلسلہ فکر اپنے اختتام کو پہنچ جائے گا. سو ان دنوں میں اب کوشش کرنی ہے کہ اپنی گفتگو کو کسی بھی طرح سے سمیٹا جا سکے. بہت زیادہ تشنگی باقی ہے سیرت امام حسن مصطفیٰ کے بیسیوں پہلو, خصوصاً صلح امام حسن مصطفیٰ, اور اس کی جزیات اس طرح بیان نہ ہو سکیں جیسے میں چاہ رہا تھا. خود شخصیت امام حسین علیہ آلاف و طیب و ثنا, اور بالخصوص معرکہ کربلا اور اس کے وہ عوامل جو عوام الناس سے مخفی ہیں اور عام طور پہ بیان نہیں کیے جاتے, اور بہت سارے اہم مسائل, اگر پروردگار نے توفیق دی تو پھر کسی اور فرصت میں آپ کی خدمت میں عرض کیے جائیں گے. آج وجود مبارک حضرت امام سجاد علی زین العابدین کی شخصیت اب میرے پاس وائٹ بورڈ نہیں ہے, ورنہ میں چاہ رہا تھا کہ کچھ سنو سال کے حساب سے کچھ باتیں آپ تک پہنچائی جائیں, لیکن بہرحال کوشش کریں گے کہ جس حد تک ممکن ہوگا عرض کروں. امام کی شخصیت کے کچھ کلی ابعاد عرض کروں, اور اس کے بعد پھر سنو سال کے اعتبار سے آپ کا 35 سالہ عہد امامت, اس کا خلاصہ عرض کروں گا. امام علی, نام علی, اور والد بزرگوار سرور و سالار شہیدان حسین ابن علی, اور والدہ معظمہ جناب شاربانو, القاب زین العابدین. امام العارفین, امام الصابرین, امام الشاکرین, اس کے علاوہ, لیکن جو میں نے القاب عرض کیا آپ کی خدمت میں, ان کے درمیان ایک خاص منطقی اور عقلی ربط ہے. امام العارفین ہے اس لیے امام الصابرین ہے, اور معرفت کی طرف میں نے اشارہ کیا تھا کس درجہ رفیہ پر حضرت کی معرفت, اور معرفت میں بھی اسی سب سے پیچیدہ ترین اور مشکل ترین وادی وادی توحید ہے, اور وادی توحید میں جہاں علی ہیں پہلے علی, وہاں دوسرے علی نظر آتے ہیں. میں نے عرض کیا تھا شیخ الانبیاء حضرت ابراہیم علیہ و علی نبینا آلاف و تحیت و ثنا توحید کے اعتبار سے کس درجے پہ فائز ہیں, اور جب علی زین العابدین کی بات آئی, قرآن میں آپ دیکھیں جناب ابراہیم کی توحید مخلوقات کو دیکھ کر خالق تک پہنچ رہے ہیں, لیکن علی زین العابدین کیا فرما رہے ہیں؟ دعائے ابو حمزہ ثمالی کیا فرمایا, بکا عرفتک وانت دللتنی علیک, میں نے تیری معرفت تیری ذات سے حاصل کی ہے نہ مخلوق سے. کیوں کہا آپ بتائیے, یہ کیوں نہیں کہا کہ میں نے مخلوق کو دیکھ کر خالق کو پہچانا, مخلوق سے خالق کی معرفت حاصل کی. کیوں؟ اس لیے کہ جب سید سجاد کا نور خلق ہوا تو پھر مخلوق تھی ہی نہیں, تو جب مخلوق تھی ہی نہیں تو اسے دیکھ کے خالق تک کیسے پہنچتے. اس لیے اللہ نے کس درجہ رفیہ پر فائز کیا, خود فرما رہے کہ میں نے خود خدا کے ذریعے سے خدا کی معرفت حاصل کی. وسیلہ نہیں ہے, مخلوق وسیلہ نہیں ہے. اور دلیل کیا ہے وجود خدا پر, کسے دلیل بنایا؟ وَأَنْتَ دَلَّلْتَنِي عَلَيْكَ, تیرے وجود پر دلیل خود تیری ذات ہے. یہ سید سجاد کہہ رہے ہیں, کوئی اور ایسی بات نہیں کر سکتا. یہ سید سجاد ہیں جو فنا فی ذات توحید ہیں, عاشق پروردگار ہیں. پڑھ لیجئے 54 دعائیں ہیں سید سجاد کی. شہید مطہری کا ایک جملہ ہے دعائے کمیل کے بارے میں, اور جب میں پڑھتا ہوں صحیفہ سجادیہ تو مجھے بے عینی وہی جملہ میرے ذہن میں گونجتا ہے. شہید فرماتے ہیں کہ دعائے کمیل میں علی نے خدا سے کچھ نہیں مانگا سوائے خدا کے, خدا سے خدا کو مانگا, تجھ سے مانگوں میں تجھی کو کہ سبھی کچھ مل جائے. 100 سوالوں سے یہی ایک سوال اچھا ہے. یہ اہل بیت نے سکھایا خدا سے خدا کو کیسے مانگا جاتا ہے. اور دوسری صحیفہ سجادیہ ہے, امام العارفین ہے. کیونکہ امام العارفین ہے اس لیے امام الصابرین ہے, اور صبر منزل نہیں ہے, آگے بڑھے. اور چونکہ امام الصابرین ہے اس لیے امام الشاکرین ہے, صبر بھی کیا ہے لیکن امام کا صبر مقدم ہے یا شکر مقدم ہے, یہ فیصلہ کرنا بہت مشکل ہے. اور جہاں پر ہمیں صبر کرنا ناممکن دکھائی دیتا ہے وہاں پر شکر فرما رہے. یہ بات عرض کروں لیکن چند منٹ کی تمہید چاہیے. آپ کا تعلق ملتان سے ہے, اور ملتان بامعرفت لوگوں کا شہر ہے, علم دوست افراد ہیں. آپ دانشوروں سے اگر میں ایک سوال پوچھوں, دیکھیں آپ بھی سوال پوچھتے ہیں اور اب تو میرے پاس سوالوں کا ایک انبار جمع ہو چکا ہے, اور اہل ملتان کی جو بہترین سوغات میں اپنے ساتھ لے کے جاؤں گا یہ آپ کے سوال ہیں, اور میں ابھی آپ کے سارے سوالات پڑھ بھی چکا ہوں. یہ الگ بات ہے کہ اب سب سوالوں کے موضوع کی پابندی کی وجہ سے اور وقت کی قلت کی وجہ سے جواب نہیں دیے جا سکتے, لیکن اس امید کے ساتھ اپنے ساتھ لے کے جا رہا ہوں کہ اگر کبھی دوبارہ آپ کی خدمت میں حاضر ہونے کا شرف حاصل ہوگا تو انہی سوالوں کی روشنی میں پھر مزید گفتگویں ہوں گی انشاءاللہ العزیز. سو آپ کے وہ سوال ضائع نہیں, اگر مزید بھی کوئی کرنا چاہے تو وہ میرے ساتھ جائیں گے انشاءاللہ بشرطِ زندگی. آپ سوال پوچھتے ہیں, ایک سوال میں بھی عرض کرتا ہوں آپ سے. آپ دانشوران ملتان کی نگاہ میں کائنات جس شکل میں ہے کیا ممکن ہے کہ کائنات موجودہ جس شکل میں ہے اس سے بھی زیادہ خوبصورت بن سکے؟ کیا نظریہ آپ کا؟ سارے مفکر جو ادھر جوان ہیں دانشور کہتے ہیں بن سکتی ہے, یہ بھی کہہ رہے ہیں بن سکتی ہے. کوئی ایسا ہے جو کہے کہ نہیں بن سکتی؟ نہیں بن سکتی. ایک سے دو فرد ہیں جو کہتے ہیں نہیں بن سکتی, اور اکثریت کہہ رہی ہے کہ بن سکتی ہے. زیادہ تفصیلی بات نہیں کرتے, میں مختصر اشارہ دے کے آگے بڑھوں. فرض کیجئے کہ کائنات جس شکل میں ہے اس سے زیادہ خوبصورت بن سکتی ہے, کیا خدا کے علم میں ہے یا نہیں ہے؟ ہے. عالم ہے, عالم علی الاطلاق, اگر ہمارے علم میں ہے تو خدا کے علم میں یقیناً ہے. دوسری بات, جب طے ہو گیا کہ بن سکتی ہے اور یہ خدا کے علم میں ہے, اب خدا کیوں نہیں بناتا؟ کیا نہیں بنا سکتا؟ یہ تو طے ہے کہ بن سکتی ہے, آپ نے طے کر لیا, اور خدا کے علم میں بھی ہے. تو جب علم میں ہے تو کیا اب خدا بنا سکتا ہے یا نہیں بنا سکتا؟ بنا سکتا ہے, قادر ہے, عاجز نہیں ہے. اچھا, دو باتیں ہو گئی, اللہ کے علم میں بھی ہے اور اللہ بنا بھی سکتا ہے, پھر کیوں نہیں بناتا؟ کیوں نہیں بناتا؟ اس کا مطلب یہ نکلے گا کہ خدا نعوذ باللہ بخیل ہے, جانتا بھی ہے کہ بن سکتی ہے اور بنا بھی سکتا ہے, پھر نہ بنائے تو ایک ہی صورت بچتی ہے کہ وہ بخیل ہے. اگر ہم یہ مان لیں کہ کائنات اس سے زیادہ خوبصورت بن سکتی ہے تو اس سے تین باتیں لازم آتی ہیں, اللہ یا نعوذ باللہ جاہل ہے, یا عاجز ہے, یا بخیل ہے. درحالی کہ اللہ نہ تو جاہل ہے, نہ عاجز ہے, نہ بخیل ہے. خدا کے علم میں بھی ہے, خدا بنا بھی سکتا ہے, اور خدا کریم ہے, سخی ہے. لا محالہ آپ کو ماننا پڑے گا کہ کائنات موجودہ جس شکل میں ہے یہ اس کی حسین ترین شکل ہے, اور ایسا ہی ہے. قرآن سے ہٹ کر آپ غیر مسلم مفکرین, حتیٰ یورپ کے بڑے بڑے جو دانشوار ہیں, انہوں نے جو نظم کائنات اور حسن کائنات پہ کتب لکھی, آپ مطالعہ کر لیجئے. یہ جسے آپ سمجھ رہے ہیں کہ کہیں کچھ اضافہ کر سکتے ہیں, یہ کائنات کی جامعیت ہے, یہی حسن کائنات ہے کہ اللہ نے اس کائنات میں ایک پہلو بھی تشنہ نہیں رکھا ہے. خود جامعیت اس کائنات کی, اس کائنات کا حسن ہے. یہ طے ہے کہ کائنات جس شکل میں ہے یہ اس کی حسین ترین شکل ہے, اس سے زیادہ خوبصورت نہیں بن سکتی. اب اگر ملتان میں ان دوستوں کے درمیان ایک دوست اٹھے اور اسے تصویریں بنانے کا شوق ہو, اور وہ جائے اور پوری دنیا کی سیر کرے, اور سیر کرنے کے بعد ایک سال کے بعد دوبارہ شوال کے مہینے میں ممتاز آباد آئے, آپ سے ملاقات کرے, اور آپ پوچھیں کہ آپ نے جو پوری دنیا کی سیر کی ہے تو کیا دیکھا ہے, تو وہ البم جو اس پورے سال میں تیار کرتا رہا, تصویریں بناتا رہا, آپ کے سامنے رکھ دے, اور جب آپ ان کو دیکھنا شروع کریں تو سر پکڑ کے بیٹھ جائیں, پوری کائنات میں سے اسے یہی تصویریں ملی تھیں, کریہ ترین, وحشتناک ترین, خشن ترین مناظر, جہاں کچھ کچرا پڑا تھا, کچھ ایسی خرابی تھی, کوئی ایسے ڈراؤنے منظر تھے, سارے کے سارے تصویریں بنتی رہیں, کوئی ایک اچھا منظر یہ آپ کے سامنے رکھ دیں. اب بتائیے آپ اس فرد کے بارے میں کیا رائے قائم کریں گے؟ یا اب نارمل ہے, کوئی ایک تصویر تو ڈھونڈ کے لے آتا کوئی اچھا منظر. یہ مثال ہے. اب آئیے اپنی عملی زندگیوں میں, جب کسی ایک فرد کی دوسرے فرد سے, ذرا سوسائٹی کا آپ اس اینک سے جو میں نے عرض کی آپ کی خدمت میں ذرا سا دیکھیے گا, ایک فرد کی جب دوسرے سے ملاقات ہوتی ہے, سلام دعا ہوتی ہے, مصافحہ ہوتا ہے, بیٹھتے ہیں, احوال پرسی ہوتی ہے, پہلا جملہ کیا کہتے ہیں آپ؟ آپ کی بات نہیں کر رہا, عام طور پر ٹھیک ہیں آپ, خیریت سے ہیں, الحمدللہ, اللہ کا شکر ہے, اور اس کے فوراً بعد پھر کیا بات ہوتی؟ جیسے جیسے گفتگو آگے بڑھتی ہے پھر شکایات کا دفتر کھل جاتا ہے, غربت اور مہنگائی اور بے روزگاری اور بیماری اور مختلف دنیا جہان کی باتیں, جتنی بھی محرومیاں ہیں زندگی میں ان کی ہم نے البم تیار کر رکھی ہے, جو نعمتیں ہیں سب کو فراموش کیا ہوا ہے, जो दिया है वो याद नहीं है, और जो जिंदगी में चंद बातें रह गई हैं मशीयत इलाही और हिकमत इलाही के तहत, उनकी एल्बम बनाई हुई है। और जब पहले मिलते हैं पूछता है क्या हाल है, कहते हैं अल्हम्दुलिल्लाह शुक्र है मज़े में है, ये रस्मन कहता है। इन अल्फाज की तरफ मुतवज्जे नहीं होता, बेमहल बेरू लफ्ज इस्तेमाल किए, लेकिन जैसे ही अपना दुरून माफ़ ज़मीर इजहार करने का मौका मिला अब अपना बातिन आयां करता है। और जो अपनी कल्बी कैफियात हैं ये एल्बम पूरी जिंदगी में से खींच तान के, जहां कभी चंद साल पहले भी कोई महरूमी थी उसको भी निकाल के, बचपने की महरूमी है उसको भी एल्बम में सजाया हुआ है। ये हम हैं, ये हमारे समाजी रवैये हैं, ये हमारा सोचने का अंदाज है। शिकवा ही शिकवा है परवरदिगार से, सब कुछ होने के बावजूद ला तादाद नेमतों के अंदर खुद खुदा फरमा रहे इन तुउद्दू नेमत अल्लाह ला तुहसुहा, गिन नहीं सकता। कभी कभी ऐसे होता है जैसे मछली समंदर के अंदर पानी के अंदर, और फिर अपनी मां से पूछे कि ये पानी कैसे होता है समंदर कैसा होता है। इंसान नेमतों में घिरा हुआ है लेकिन महसूस नहीं कर रहा। दुआ अरफा पढ़िए तो फिर अंदाजा होगा, सैयद शुहदा ने जो गिनवाई हैं हजारों नेमतें गिनवाई हैं, अजीब है। दुआ अरफा के कलिमात इब्तिदाई हिस्सा पढ़ने से लायक है। आइए सैयद सज्जाद की जिंदगी में ये पहला जुमला अर्ज करूं। चूंकि इमामुल आरिफीन है इसलिए इमामुस साबिरीन है, इमामुस साबिरीन है और सब्र का कमाल शुक्र है इसलिए इमामुस शाकिरीन है। दुनिया तसव्वुर नहीं कर सकती, सारी दुनिया मिलकर, सारी दुनिया मिलकर वो एक मुसीबत बर्दाश्त नहीं कर सकती जो सारे मसाइब तन्हा सैयद सज्जाद ने बर्दाश्त किए। रोज़े आशूर तारीख बशर में, तारीख इंसानियत में मिसाल नहीं मिलती। सुबह से लेकर शाम तक क्या हो गया, बज़ाहिर एक दिन है लेकिन अगर बयान किया जाए तो उसके लिए सदियां चाहिए। कौन सा जुल्म है जो करबला में नहीं हुआ, 72 शहीद हुए, 18 जनाजे एक घर से उठ रहे हैं, सबसे बड़ी मुसीबत सबसे बड़ी आजमाइश निगाहों के सामने, क्या हुआ अब मंजिल मसाइब शुरू हो जाएगी। और खेमे जल गए, बच्चे यतीम हो गए, हिजाब लुट गए, और नमाज मगरिब और ईशा पढ़ने के बाद तारीख़ की सबसे बड़ी आजमाइश और इम्तिहान से गुजरने के बाद अब सैयद सज्जाद ने सजदे में सर रखा और नमाज फजर तक सैयद सज्जाद का सर सजदे में है और सारी रात परवरदिगार का शुक्र अदा किया जा रहा है। परवरदिगार तेरा शुक्रिया, तूने हमारी कुर्बानी कबूल कर ली, तूने हमें इस इम्तिहान में सुरखरू कर दिया। इमामुल आरिफीन, इमामुस साबिरीन, इमामुस शाकिरीन और ज़ैनुल आबिदीन ज़ीनत हैं इबादत करने वालों की। किस किस ने दिया ये लकब मैं अब नहीं अर्ज कर रहा तफसीलात, लेकिन अर्ज करूं एक जुमला के एतराफ वो होता है जो दुश्मन भी करे अपने मान ले तो बड़ी बात नहीं है। सुभानअल्लाह, परवरदिगार आपको सलामत रखे। कौन पहुंच सकता है, यही अर्ज है। इसलिए तकाबुल नहीं किसी के साथ नहीं, ये लोग अलग लोग हैं, ये घर है अलग घर, इस घर के तो बच्चे भी बदल देते हैं अक्सर इंसानों की तकदीर, फरिश्तों का मुकद्दर, किससे तकाबुल करें, ये अलग खानदान है। क्या आलम है इबादत का, दुनिया ने कहा। इब्ने शुहाब ज़ुहरी जिंदगी में ये जुमला कहते थे, कोई ज़ैनुल आबिदीन है तो इस कायनात में सिर्फ सैयद सज्जाद है, अली इब्ने हुसैन। लेकिन ये जुमला किस किस ने कहा, जिन्होंने कहा है उनमें से एक इबलीस भी है अजाज़ील। और कब कहा, पहले आजमाया, नमाज पढ़ रहे हैं और अजदहा के रूप में घर में दाखिल हुआ इबलीस और आकर इमाम के पांव को काटना शुरू किया, और भी कहीं गया जिसे देखकर लोग रोने लगे, लेकिन ये अली का बेटा, वही अली जिसने गहवारे में अजदहा को चीरा था, बराबर पांव को काट रहा है। देखें, डरें, घबराएं, वाशत ज़दा हूं ना, अजीब है, इधर अजदहा पांव काट रहा है, उधर इमाम के बच्चे को उठाकर इबलीस ने कुएं में फेंक दिया। अब कनीसे परेशान है, इधर से उधर दौड़ रही है, कौन है जो निकाले, और तीसरी तरफ घर में आग लगा दी। इधर अजदहा, उधर बच्चा कुएं में, उधर घर को आग लगी है। अजदहा को भगाया जाए, बच्चे को निकाला जाए, या आग बुझाई जाए। खवातीन मुस्तरेब हैं, बाहर से कोई अंदर आ नहीं सकता, लेकिन सब हैरान है, सब बड़ी सईद सज्जाद की तरफ के बताएं, लेकिन क्या अंदाज है, वही कयाम, वही रुकू, वही सजदा, वही अंदाज सलात, उसी गहराई में गिरिया चल रहा है, नमाज हो रही है। और जैसी नमाज खत्म हुई, एक कनीज ने कमाल ताज्जुब से कहा, हजरत अजदहा था, आपके पांव काट रहा था, बच्चा कुएं में गिरा हुआ था, घर में आग लगी हुई थी, आपको पता नहीं चला? कहा, तुम्हें नहीं पता चला कि मैं किसकी इबादत में मसरूफ था, मैं किस से हम कलाम था? इबलीस ये सारा मंजर देखता रहा, और जब देखा इन तीनों इम्तिहानों के बाद, अब चला वहां से, और चलते चलते उसने ये जुमला कहा, एतराफ वो होता है जो दुश्मन भी करे, और जिसे इबलीस जैसा दुश्मन मान ले उसे सैयद सज्जाद अली जैनुल आबिदीन कहते हैं। क्या कहा? कहा, सैयद सज्जाद, सैयद सज्जाद, आज इबलीस भी मान गया कि इस कायनात में अगर कोई जैनुल आबिदीन है वो भी तेरी जात है, और अगर कोई सैयद साजिदीन है वो भी तेरी जात है। ये इमाम, अब इमाम की शख्सियत के दीगर पहलू हैं, आपकी फसाहत, आपकी बलागत, आपका जोहद, आपकी मारिफत, आपकी शुजात, आपकी जुरत इजहार। अब जितना वक्त बचेगा मैं अर्ज करूंगा, लेकिन ज़रूरी समझता हूं कि कुछ तारीखी वाक़यात और सनोसाल आपकी खिदमत में अर्ज करूं, ताकि अंदाज़ों के हालात कैसे हैं, किन हालात में। इमाम की विलादत से मुतालिक दो कौल हैं। पहला कौल है 15 जमादियुल अव्वल 38 हिजरी, और दूसरा कौल है 5 शाबानुल मुअज्जम 38 हिजरी। मैंने सनोसाल के हिसाब से बहुत सारी चीज़ें लिखी थी, लिख खिलाया था, अब वाइट बोर्ड भी नहीं और लिखवाऊंगा भी नहीं, चूँकि इसमें वक्त बहुत ज़्यादा गुजर जाएगा, और ज़िंदगी रही तो फिर इंशाल्लाह बाकी चीज़ें। एक रिवायत जो मारूफ है कि 17 हिजरी में खलीफ सानी के ज़माने में जंग कादसिया की फतूहत के नतीजे में कनीज़ें आई थी, वो रिवायत मरदूद है, यानी बातिल है। क्यों? इसलिए कि उस रिवायत के मुताबिक इमाम हुसैन की उम्र कितनी बनती है? 12 साल, और ये तय है कि इमाम की कोई शादी 12 साल की उम्र में नहीं हुई। वो मोतबर रिवायत जिसे मुहक्किकीन ने, सैयद इब्ने ताऊस ने, और साहिब मिनहाजुद्दुमू ने, साहिब दमतु साकिबा ने, और अल्लामा मजलसी ने, बाकी उलमा ने इख्तियार किया, वो ये रिवायत कि 36 हिजरी के अवाइल में मदाइन और खलीज फ़ारस के इलाकों में जो सरकशी थी उसको दबाने के लिए, रोकने के लिए मौलाए मुत्तकियान ने कुछ सरदारों को भेजा, मुख्तसर लश्कर देकर। इन्हें फतह नसीब हुई, और वहाँ से कुछ शहज़ादियाँ वो कैद होके आईं, और जब दरबार में पहुँची, लाई गईं, तो अब तफसील है, वो बहुत सारे अफराद आगे बढ़े ख़रीदने के लिए या माले गनीमत के हिसाब से। हज़रत ने क्या फरमाया? करना, इनको न बेचा जाएगा न ख़रीदा जाएगा। रसूल इस्लाम ने फरमाया था कि सरदार की बेटी بے شک وہ کافر ہی کیوں نہ ہو لیکن اس کی حرمت کا تقاضا ہے کہ اسے غلام نہ بنایا جائے، خریدا نہ جائے، بیچا نہ جائے۔ خود حضرت نے، یہ دو بہنیں، ایک جناب شہربانو ہیں، ایک جناب خولا ہیں، حضرت نے اختیار دیا کہ آپ خود جو فیصلہ کریں اسے قبول کیا جائے گا، اگر کسی کی کنیزی میں جانا چاہیں یا جو آپ اپنے لیے پسند کریں۔ جناب شہربانو خود آگے چلتے ہوئے بڑھیں اور امام حسین کے کندھے پہ جا کے ہاتھ رکھا۔ مولا متقیہ نے استفسار کیا کہ آپ نے اس بری بازم میں سے اس جوان کا انتخاب کیوں کیا؟ کہ میں نے نہیں کیا، رات جب میں سو رہی تھی تو میں نے ایک انتہائی نورانی شخصیت کو خواب میں دیکھا اور انہوں نے مجھے اپنا تعارف کروایا کہ میرا نام محمد ہے اور میں اللہ کا آخری نبی ہوں اور میں تمہیں اپنے بیٹے حسین ابن علی کے لیے منتخب کرتا ہوں۔ اور اس وقت یہ جوان ان کے ساتھ تھے اور انہیں میں نے رات خواب میں دیکھا تھا۔ اس طرح سے یہ عقد ہوا اور جناب خولا کو محمد بن ابی بکر کے عقد میں دیا مولا متقیہ نے خود۔ محمد کے لیے یہ لفظ ہے مولا متقیان کے کہ اگرچہ یہ ابو بکر کا بیٹا ہے اس کے صلب سے، لیکن در حقیقت یہ میرا بیٹا ہے۔ کیوں فرمایا؟ اب یہاں پہ ایک بہت خوبصورت ابحاس ہے لیکن میں گریز کر لوں۔ یہ جناب خولا، ان سے پھر ولادت ہوئی جناب قاسم کی۔ جناب قاسم کی بیٹی ہیں ام فروہ، ام فروہ ماں ہیں امام جعفر صادق کی۔ میں نے ایک جملہ کہا تھا یا نہیں کہا تھا تو آپ سن لیجئے، کبھی ماں سے متعلق گفتگو ہوگی تو عرض کروں گا کہ ماں کسے کہتے ہیں۔ یہ جو کہا جاتا ہے کہ جنت ماں کے قدموں کے نیچے ہے، کیا جنت ہر ماں کے قدموں کے نیچے ہے؟ نہ، جنت صرف اس ماں کے قدموں کے نیچے ہے جو اپنی اولاد کو جنتی بنانے کی صلاحیت رکھتی ہے۔ بہت ساری مائیں جہنم کی طرف لے جاتی ہیں۔ یہ ایک الگ موضوع ہے، امہات المعصومین، یہ بھی سیرت کے باب میں ڈسکس ہونا چاہیے، لیکن آج کی حد تک یہ ایک جملہ۔ اب ایک صلوات پڑھی خاندان فاطمہ پر۔ جب آپ کی ولادت ہوئی تو امام حسین علیہ الصلوۃ والسلام نے آپ کو ایک سفید پارچے میں لپیٹ کر گھر میں وہ گوشہ جو نماز تہجد کے لیے مخصوص تھا وہاں رکھ دیا اور کہا کہ میں اس بیٹے کو اللہ کے راستے میں نذر کرتا ہوں۔ مولا متقیان آگے بڑھے، اٹھایا اور کہا کہ میں اللہ کے راستے میں اس بچے کو اپنی تحویل میں لیتا ہوں۔ دو سال متواتر، ورنہ بعض مورخین نے آپ کی ولادت کو اس سے پہلے بھی لکھا ہے لیکن یہ قول سب سے زیادہ معتبر ہے، 38 ہجری کا۔ کوفہ میں حضرت کی ولادت ہوئی، مدینہ میں نہیں ہوئی، چونکہ مولا متقیان کی خلافت کا زمانہ تھا اور حضرت یہ پونے پانچ سال یا کم سے کم اس میں 4.5 سال کوفہ میں رہے، اسی دوران ولادت ہوئی۔ یہ دو سال اپنے دادا کے ساتھ گزارے، بابا کے دادا کے ساتھ سوتے ہیں، نماز دادا کے ساتھ کھڑے ہو کے پڑھ رہے ہیں، کھانا دادا کے ساتھ کھاتے ہیں، زیادہ وقت سید سجاد کی جو پرورش ہوئی ہے مولا متقیان حتیٰ اپنے ساتھ باہر بھی لے جاتے ہیں۔ 3 سال سے لے کر 12 سال تک، اگلے 10 سال اپنے تایا امام حسن مجتبیٰ کے ساتھ گزارے ان کے عہد امامت میں، اور اگلے 10 سال اپنے والد بزرگوار امام حسین کے ہمراہ گزارے۔ یہ 22 سال قبل از امامت کر سا ہے اور 35 سال امام کا اپنا عہد امامت ہے۔ 61 ہجری سے لے کر 95 ہجری تک امام کے زمانے میں، عہد امامت میں اور عہد زندگی میں 6 سے 7 حکمران آئے، لیکن ایک امتیاز جو صرف امام سجاد کے عصر میں حکمرانوں کے اعتبار سے، وہ باقی ائمہ کے زمانوں میں نہیں ہے۔ سب سے پہلے معاویہ ابن ابو سفیان ہے، اس کی حکومت میں حضرت کی ولادت ہوئی تھی۔ اس کے بعد ہے یزید ابن معاویہ ابن ابو سفیان، یزید کی جو کل عمر ہے یہ 38 سال ہے. 883 عیسوی 10 نومبر کو اس کی موت, یہ مورخین نے لکھا ہے, جو مغربی مورخین ہیں انہوں نے لکھا, اتفاق ہے دونوں میں. 14 ربیع الاول 64 ہجری 883 عیسوی 10 نومبر کو یزید کی موت ہوتی ہے. اس اعتبار سے یزید کا جو دور حکومت ہے وہ کتنا ہوا, 20 سال معاویہ ابن ابو سفیان کے, 3 سال 8 مہینے 14 دن یہ یزید کا دور حکومت ہے. اس کے بعد 40 دن اس کا بیٹا معاویہ, جس نے بعد میں خود کہا کہ میں اپنے دادا پہ بھی لعنت بھیجتا ہوں, باپ پہ بھی بھیجتا ہوں, سب پہ, اور یہ اہل بیت کہا کہ اترا, تو بعد میں مروان نے اسے مروا دیا. معاویہ, پھر یزید, پھر معاویہ, یہ اولاد ابو سفیان اب ختم ہوئی, اور مروان اور اولاد مروان آ گئی. 9 مہینے مروان بن حکم کی حکومت ہے. اس کے بعد 21 سال عبد الملک بن مروان, مروان کے بیٹے نے حکومت کی 21 سال, اور اس کے بعد 10 ساڑھے 10 سال ولید بن عبد الملک بن مروان, 96 ہجری تک. 95 میں امام کی شہادت ہوئی, امام کی شہادت کے 1 سال بعد تک اس کی حکومت رہی, پھر یہ مر گیا اور حکومت ختم ہو گئی. ایک اور چیز عرض کروں, پہلی مرتبہ ایسے ہوا کہ ایک وقت میں 2 حکمران آئے ہیں, کیونکہ ادھر جب امام کی شہادت ہوئی ہے تو مکہ خالی ہوا, اور اس خلوت کا فائدہ اٹھایا کس نے, عبداللہ ابن زبیر نے. کرداروں سے آشنائی ہو رہی ہے, یہ زبیر کون ہے, اس 6 رکنی شورا کا فرد ہے, کچھ باتیں ہو چکی. اسی زبیر کا بیٹا عبداللہ, اس نے اس فرصت سے فائدہ اٹھایا. جب امام حسین مسجد نبوی میں بیٹھے تھے اور ولید مدینے کے گورنر کا نمائندہ آیا کہ آپ کو گورنر ہاؤس میں بلایا جا رہا ہے, تو اکٹھے بیٹھے تھے, اور جب عبداللہ ابن زبیر نے امام حسین سے پوچھا تھا کہ کیا خیال ہے آپ کا, کیوں بلا رہے ہیں, تو امام نے فرمایا کہ مجھے لگ رہا ہے کہ امیر شام مر چکا ہے اور اب اس کا بیٹا حاکم ہے اور اس کی بیعت کے لیے بلایا جا رہا ہے. تو اس نے پوچھا کیا کریں گے, امام نے فرمایا میں جاؤں گا. امام نے پوچھا تو کیا کرے گا, اس نے کہا میں نہیں جاؤں گا. وہ راتوں رات اپنے بھائیوں کے ساتھ, مصعب وغیرہ کے ساتھ مدینہ چھوڑ کے مکہ چلا گیا تھا. اس نے کوشش شروع کر دی, ادھر جب مکہ خالی ہو گیا, امام حسین مکہ و مدینہ سے چلے گئے کربلا, تو اس نے کوشش کر کے اپنی حکومت بنانے میں کامیاب ہو گیا. 73 ہجری تک 12 سال 2 حکومتیں, آل امیہ کی حکومت بھی ہے, آل زبیر کی حکومت بھی ہے, اور بنو امیہ کے پاس صرف شامات کا علاقہ ہے, شام اور اس سے ملحقہ کچھ علاقے, حجاز, مصر, عراق اور اسلامی دنیا کا جو مشرقی حصہ ہے یہ عبداللہ ابن زبیر کے قبضے میں جا چکا تھا. 73 ہجری میں عبد الملک بن مروان نے حملہ کیا حجاز پر, اور اس میں عبداللہ ابن زبیر قتل ہوا. دو سال تک حجاج بن یوسف کو حجاز, مدینہ اور طائف کا گورنر رکھا, اور اس کے بعد کون ہے مدینہ کا گورنر, حشام بن اسماعیل. یہ کردار ہیں جن سے آشنائی ضروری ہے, اور وقت کم رہ گیا لہذا میں یہیں پہ چھوڑ رہا ہوں, لیکن اب اجمالی آشنائی ہو گئی آپ کو. عجیب و غریب کردار ہیں, کم سے کم امام کی سیرت کو سمجھنے کے لیے پہلے ان کرداروں کا سمجھنا بہت ضروری تھا، لیکن اب میں ان کا زیادہ تعارف نہیں کروا سکتا۔ کچھ کفر چاہیے رونق اسلام کے لیے، انہیں پہچانیں گے تب امام کا کردار سمجھ میں آئے گا۔ یزید کا کردار کیا رہا؟ لیکن اب یزید کا اثر مدینے میں نہیں رہا، مدینے میں ہے لیکن مکہ میں نہیں ہے، حجاز میں نہیں ہے۔ اور یزید اپنی ساری زندگی میں کوشش کرتا رہا کسی طرح حجاز کو فتح کرے، نہیں کر سکا۔ اب عبد الملک بن مروان، اس شخص کے بارے میں جو سیرت نویسوں نے لکھا ہے، مورخین نے، کہ یہ فقی تھا، بہت بڑا علم دوست تھا، زیرک ذہین فرد تھا، اور ہر وقت مسجد نبوی میں بیٹھ کر قرآن کی تلاوت کرتا رہتا تھا، اور حافظ قرآن تھا۔ یہاں تک کہ مورخین نے اس کو لکھا ہے حمامۃ المسجد لقب پڑ گیا اس کا، کہ مسجد کا کبوتر ہے، بھائی نکلتا ہی نہیں باہر۔ لیکن 9 مہینے حکومت کرنے کے بعد جب مروان بن حکم مرا اور اس کے کانوں میں خبر پہنچی کہ اب وہ مرا اور تو خلیفہ ہے، اس نے قرآن کو بند کیا اور کیا کہا، ھذا فراقم بینی و بینک، آج تیرے اور میرے درمیان جدائی ہے، اب کبھی زندگی میں تمہارا منہ نہیں دیکھوں گا۔ اور اس کے بعد پھر ساری زندگی 21 سال عبد الملک بن مروان نے ایک مرتبہ بھی قرآن کا منہ نہیں دیکھا، کہ مجھے جو چاہیے تھا وہ مل گیا۔ عجیب و غریب کردار ہے اس کا، مجبور ہوں کہ میں بیان نہیں کر سکتا، اب وقت نہیں رہا۔ اسی کے عصر میں اس نے جو گورنر بنائے ہیں، مدینہ کا گورنر دیکھیں، حجاز کا، عراق کا، مصر کا، آپ کو اندازہ ہوگا۔ حجاج بن یوسف کو 2 سال اس نے مکہ مدینہ طائف اس کے سپرد کی، یعنی 73 سے لے کر 75 ہجری تک، اتنا خون بہایا حجاج نے۔ آپ دیکھیں کہ تاریخوں میں لکھے کم از کم 6 لاکھ افراد اس نے قتل کیے، جن میں سے 1,20,000 کا تعلق خالصتاً مکتب اہل بیت سے تھا، اہل بیت کے شیعہ تھے۔ یہ حجاج جب مرتا ہے تو اس کے زندان میں کتنے مرد ہیں، کتنی خواتین ہیں؟ 80,000 مرد، معذرت، 50,000 مرد، 30,000 خواتین، اور ان 80,000 میں سے 16,000 مرد اور خواتین ایسے تھے جن کے جسم پر کپڑے نہیں تھے، اور یہ سب کو اکٹھے قید رکھتا تھا۔ یہ حالات ہیں، تھوڑا سا جائزہ لیں تاکہ پھر امام کا کردار عرض کر سکوں۔ اور اس کے بعد اس کا بیٹا ولید بن عبد الملک، اگرچہ اس نے رفاعی کام بہت کیے، لیکن کچھ گورنر بدلے، مدینے کے گورنر کو اس نے بدل دیا تھا، حشام بن اسماعیل کو، لیکن حجاج بن یوسف کو تبدیل نہیں کیا۔ حجاج بن یوسف ایک الگ مستقل موضوع ہے، آپ دیکھیں اتنے عجیب حالات ہیں۔ ان حالات میں ان کی باقی لوگوں کے ساتھ جو بھی پالیسی ہو، لیکن سید سجاد کی نسبت خصوصی تاکید رہی ہمیشہ مدینے کے گورنر کو، کہ ایک لمحے کے لیے بھی تو نے کسی کو امام سجاد کے پاس نہیں چھوڑنا، اور اگر امام راستہ چل رہے ہیں، کوئی مسافر کے لیے رک گیا ایک لمحے کے لیے یا ایک منٹ کے لیے، تو مدینے کا گورنر اسے داروغہ بھیج کے بلواتا تھا اس بندے کو، کہ تم سے سید سجاد کی کیا بات ہوئی۔ اس حد تک، یہاں تک کہ مختار ثقفی نے کوفہ سے ایک کنیز توفتن بھیجی امام کو، امام نے اسے آزاد کیا اور اس کے ساتھ عقد کیا، مختار کا تحفہ قبول کیا۔ یہ خبر شام پہنچی اور وہاں سے خط آیا چند دنوں کے اندر اندر، کہ آپ کو کیا ہو گیا، آپ تو نجیب الطرفین ہیں، آپ کی ماں شہزادی، آپ کا باپ اتنی عزت کا مالک ہے، اتنے بڑے خاندان سے آپ کا تعلق ہے، تو یہ کنیز ہی آپ کو ملی تھی، مسئلہ یہ نہیں تھا، اسے اس سے کوئی تکلیف نہیں تھی۔ کیوں خط لکھا؟ वो इमाम को बावर कराना चाह रहा था कि देखें मैं शाम में बैठकर आपकी एक एक अमल के ऊपर मेरी गहरी निगाह है। ये हालात हैं, किसी के साथ मिलने की इजाजत नहीं है, कहीं इमाम आते हैं जाते हैं संगीनियों का पहरा है। अब बताएं इन हालात में पैगाम करबला को कैसे पहुंचाएं। दुनिया का सबसे बड़ा पैगाम कौन सा पैगाम है? कल मेरे पास वक्त होता तो ये चीज मैंने अर्ज करनी थी। कायनात का सबसे अजीम तरीन पैगाम पैगाम करबला है, जिसकी आफाकाइयत दिन ब दिन बढ़ रही है। और कौन सा ऐसा वाकया हुआ है तारीख तारीख इंसानियत में ढूंढिए जिसकी इस तरह से याद मनाई जा रही है सिवाय करबला के। करबला की नजीर नहीं है पूरे आलम में, ना हो सकती है। सबसे बड़ा पैगाम, जितना बड़ा पैगाम है उतना बड़ा पैगामबर चाहिए, उतना बड़ा मुहाफिज चाहिए। अब देखें सैयद सज्जाद ने क्या काम किया। यह हजरत की शख्सियत का मैं पहला इमामत का जो किरदार है अर्ज कर रहा हूं, बाकी किरदार मैं बयान नहीं कर सकूंगा, लेकिन इसकी तरफ एक से दो इशारे देकर गुफ्तगू समेट रहा हूं। इन हालात को आपने देख लिया, इन हालात में पैगाम करबला कैसे पहुंचे? इमाम हुसैन की मेहनत को कैसे बचाएं, कैसे बचाएं? अब देखिए किरदार, वो काम करना शुरू किया जिसे तारीख के सतही मुअर्रिख ने उसकी निगाह न पढ़ सकती थी न उसने बयान किया है। असबाब इनकलाब में कभी वो इस चीज को शुमार नहीं करेगा क्योंकि उसकी निगाह में ये कोई ऐसी चीज नहीं है काबिले इतना। लेकिन इमाम सज्जाद ने किस चीज को वसीला बनाया? गिरिया। बाजार से गुजर रहे हैं, गिरिया करते हुए जा रहे हैं, वुजू करने के लिए बैठे हैं, सब लोग देख रहे हैं, पानी पे निगाह पड़ी, गिरिया कर रहे हैं। बाजार से चल रहे हैं, कसाब है, वो जानवर को ज़िबा करने लगा है, रुक जाते हैं, अजीब सवाल पूछते हैं, कहा कि ये ज़िबा करने लगे हो, इसे पानी पिलाया था? कहाँ पे पानी पिलाया था? आपके जद रसूलुल्लाह की नसीहत है, हुक्म है जानवर को ज़िबा करने से पहले। अब रुख करते करबला की तरफ, कहा बाबा यहां तो जानवरों को भी ज़िबा करने से पहले पानी पिलाया जाता है, आपको तो तीन दिन का भूखा और प्यासा शहीद कर दिया गया, क्या कर रहे हैं? इनकलाब बरपा कर रहे हैं। दुश्मन की इस तरफ निगाह नहीं है, एक बेटा है बाप के गम में रो रहा है, कदम कदम पर ये अंदाज है। यहां तक कि एक सहाबी ने करीबी ने कहा कि शादी में शिरकत करें, मेरा बेटा कहता है कि इमाम जरूर आए। इमाम ने फरमाया हमने खुशियों में जाना छोड़ दिया। कहना बेटा कहते अगर इमाम नहीं आएंगे तो मैं शादी ही नहीं करूंगा, आशिक था इमाम का। अब क्या इमाम ने कहा? ठीक है मैं आऊंगा, एक शर्त है, अगर चाहते हो कि मैं शिरकत करूं तो फिर तुम अपनी शादी में मेरे भाई अली अकबर की शहादत का जिक्र करना। जी क्या कर रहे हैं, कैसे पैगाम पहुंचा रहे हैं? इससे बढ़कर एक अजीब काम किया, पैगंबर आपके बाद अली से लेकर इमाम हसन अस्करी तक, अब सब की हयात तैयबा उठाएं, पूरी जिम्मेदारी से अर्ज कर रहा हूं, इन सब ने मिलकर अपनी जिंदगियों में इतने गुलाम नहीं खरीदे जितने गुलाम सिर्फ इमाम सज्जाद ने खरीदे। ये अजीब नुक्ता है, ये इम्तियाजी पहलू है इमाम की सीरत का। लेकिन दूसरी अजीब बात यह है कि कभी किसी भी गुलाम को एक साल से ज्यादा अपने पास नहीं रखा, साल के बाद आजाद करते हैं। क्यों? ये वो काम था जिसकी तरफ दुश्मन मुतवज्जे नहीं था, वो पाबंदियां लगा रहा था, कोई मिले नहीं, ठीक है मुलाकात नहीं कर रहे, इस तरफ नहीं मुतवज्जे था। इमाम ने इसी चीज का फायदा उठाया। दुनिया समझ रही है कि इन्हें गुलाम खरीदने का शौक है, लेकिन ये किसे मालूम कि क्या कर रहे हैं। बजायर गुलाम खरीदे गए लेकिन उन्हें करीब बुलाकर अब तरबियत कर रहे हैं, इमाम को देख रहे हैं, इमाम का अमल किरदार सीरत रविश रफ्तार गुफ्तगू मुसलसल जज्ब हो रहा है उनके दिलों में, छांट के लेते थे ऐसे पाकिजा फितरत अफराद को खरीद लेते थे और साथ रखा हुआ है। بظاہر کام کر رہے ہیں لیکن عملاً حضرت تبلیغ کر رہے ہیں. پیغام کربلا اپنے عمل سے، کردار سے اور گفتار سے ان کے سینوں میں منتقل کر رہے ہیں. اب جب وہ بھی پیغام کربلا کے پیغام بر بن گئے، حامل بن گئے، اب انہیں آزاد کرتے ہیں. جاؤ، اگر کوئی رکنا چاہے تب بھی اجازت نہیں ہے، جانا پڑے گا. آیا تھا غلام، لیکن جب جا رہا ہے تو مکتب سید سجاد کا شاگرد بن کے جا رہا ہے، اس پیغام کا حامل بن کے جا رہا ہے اب پوری دنیا میں. اور عجیب ہے، دیکھیں وہ بات کہ جس نے آج بھی دنیا کے بڑے بڑے مفکرین کو اپنی طرف جذب کر لیا ہے، چھوٹی بات نہیں. ارسطا تالیس، جن کا نام ارسطو ہے، فلسفی تھے. ان کی زندگی میں نے یہ واقعہ دیکھا، کسی دوست نے ان سے کہا کہ فلاں شخص آپ کا بہت زیادہ عاشق ہے، ہر وقت آپ کی باتیں کرتا ہے. کہتے ہیں ارسطو جیسا عالم نہیں. یہ سنا تو یہ سر پکڑ کے بیٹھ گئے، پریشان ہو گئے. اس نے کہا یہ تو خوشی کی بات ہے، اس میں کیا پریشانی کی بات ہے؟ کہا پریشانی ہے. کہا کیسی پریشانی؟ کہا میں اس لیے پریشان ہوا ہوں کہ میں زندگی میں سطحی بات نہیں کرتا، چھوٹی بات نہیں کرتا. میری بات عام طور پر سطح عمومی سے بالاتر ہوتی ہے. اب جب تم نے کہا کہ فلاں میرا عاشق بن گیا، میری تعریفیں کرتا ہے، تو مجھے یہ پریشانی لگ گئی کہ کب میری گفتگو اپنے معیار سے گری، اتنا نیچے آئی کہ اس کی سمجھ میں آ گئی، چونکہ میں اسے بھی جانتا ہوں اور وہ میرا عاشق بن گیا. عام فرد متاثر ہو جائے بڑی بات نہیں ہے، لیکن اگر کوئی دانشور، مفکر اور صف اول کا، میں اسی صدی کی بات کروں، ایڈوارڈو، شہید ایڈوارڈو، کون تھا؟ یہودی تھا، یہودی، اٹلی کا یہودی، اور دنیا کے امیر ترین افراد میں سے ایک. یہ فیٹ کمپنی ان کی ملکیت تھی، اور بہت سارے کارخانے، ادارے. یہ یہودی اسلام کے اوپر یہ تحقیق کر رہے تھے، ڈاکٹریٹ کر رہے تھے، اور انہیں یہ خیال آیا کہ یہ چل کے شیعہ اسلام کا بھی مطالعہ کریں. اور انہوں نے ایران کا سفر کیا انقلاب اسلامی برپا ہونے کے بعد. وہاں ان کی ملاقات ہوئی جا کر خمینی بت شکن سے. یہ آدھے گھنٹے کی ملاقات آپ نیٹ پر دیکھ سکتے ہیں، جو گفتگو ہوئی. دوسری گفتگو میں جب یہ آئے دوبارہ ایران، تو انہوں نے مذہب اہل بیت قبول کر لیا تھا ایڈوارڈو نے، اگرچہ بعد میں ان کو شہید کر دیا گیا. وہ ڈر گئے کہ کہیں ان کی جو معیشت ہے وہ اسے منتقل کر دیں گے اور ہمارا نقصان ہو جائے گا، اور یہ اسلامی ملک، اس کو قوت مل جائے گی معاشی اعتبار سے. ایڈوارڈو کا نام بھی خمینی بت شکن نے تبدیل کر کے شہید حشام رکھا. علی اکبر ولایتی نے جب پوچھا ایڈوارڈو سے کہ یہودی تو بڑے متعصب ہوتے ہیں، پھر آپ نے کس طرح سے مذہب اہل بیت کو قبول کیا؟ کہا کہ پہلی ملاقات میں خمینی بت شکن نے مجھے رخصت کرتے وقت میرے گرد ایک ایسی ٹرائنگل کھینچی کہ میں کوشش کے باوجود اس سے باہر نہ نکل سکا. کہا کیسی ٹرائنگل؟ کہا کہ جب مجھے رخصت کیا تو تین کتابیں میرے ہاتھ میں دی. کہا ایڈوارڈو، اگر سنجیدہ ہو اسلام کو پڑھنے میں تو یہ تین کتابیں پڑھ لو، تمہیں اسلام سمجھ میں آ جائے گا. کون کون سی؟ قرآن، نہج البلاغہ، صحیفہ سجادیہ. قرآن سے متعلق کیا کہا ایڈوارڈو نے، نہج البلاغہ سے متعلق یہ آپ خود جا کے دیکھ لیجئے. نہج البلاغہ کے بعد صحیفہ سجادیہ سے متعلق کیا کہا؟ جب پوچھا علی اکبر ولایتی نے کہ اسے پڑھ کے آپ کو کیا لگا، کہا کہ ان 54 دعاؤں کا مطالعہ کرنے کے بعد مجھے یوں لگا کہ یہ انسان جس کا نام علی زین العابدین ہے، یہ اس کائنات کا سب سے بڑا ماہر نفسیات ہے. اتنا بڑا ماہر نفسیات कि जब ये अपने रब से इन दुआओं में हम कलाम होता है तो अपने रब के पास भी इनकार का रास्ता नहीं छोड़ता, ऐसे मांगता है कि अल्लाह भी रद्द नहीं कर सकता। और अजीब वाक्य है, मैंने अर्ज किया कि इमाम ने सबसे ज्यादा गुलाम खरीदे, लेकिन आजाद कब करते थे? साल बाद। लेकिन किस मौके पे? शबे कदर, शबे कदर। और क्या अंदाज है आजाद करने का? अपने तमाम गुलामों को, अपने तमाम कनीजों को एक हुजरे में इकट्ठा करते थे, एक बड़ा मकाम था जहां सबको इकट्ठा करते। देखिए आप भी माह मुबारक रमज़ान में शबे कदर के आमाल बजा लाते हैं, गौसल से आगाज़ करते हैं, सदक़े से आगाज़ करते हैं, और मुख्तलिफ तरीक़े हैं। इमाम सज्जाद अपने शबे कदर का आगाज़, आमाल का आगाज़ कहाँ से करते हैं? सबको जमा करते हैं। जब सब जमा हो जाते हैं, हैरान कि आज पता नहीं हम सबको क्यों इकट्ठा किया। अब इमाम एक रजिस्टर खोलते और खोलने के बाद बारी बारी एक एक गुलाम और एक एक कनी से एतराफ लेते, फला बताओ तुमने उस दिन उस मौके पर मेरी हुक्म उदूली की थी या नहीं की थी। वो भूला हुआ जैसे इमाम याद दिलाते परेशान हो जाता और पशेमान होता और डरता कि अब पता नहीं इमाम क्या सजा देंगे। इमाम उसे छोड़ के दूसरे से पूछते, तू बता फला दिन फला मौके पर तुमने मेरा ये नुकसान किया था या नहीं किया था। कहाँ हो गया था मुझसे। तीसरे से, फलां दिन तुमने मुझसे झूठ बोला था या नहीं। सबसे एतराफ लेते एक एक से। अब सब परेशान हैं, अब पता नहीं इमाम क्या करेंगे। अब इमाम उस रजिस्टर को बंद करते और उनसे फरमाते, जाओ आज की शब मैंने तुम सबको मुआफ कर दिया और आज की शब मैंने तुम सबको आजाद कर दिया। और जब रुखसत करने लगते तो खुद दरवाजे पे खड़े हो जाते और एक एक दिरहम और दीनार की थैली हर एक गुलाम और कनीज के हाथ में देते, ये ले जाओ और जाके अब तुमने किसी की गुलामी नहीं करनी, अपनी मुस्तकिल जिंदगी का आगाज करो। एक एक करके सबको जब रुखसत कर देते सारे गुलामों को, अब हुजरे के दरवाजे को बंद करते और जाए नमाज पर तशरीफ लाते और इस जुमले से अपनी मुनाजात शब का, मुनाजात शब कदर का आगाज करते कि परवरदिगार देख मैंने बंदा होते हुए अपने सारे गुलामों को मुआफ़ कर दिया, क्या तू अल्लाह होते हुए अपने इस एक गुलाम को मुआफ़ नहीं करेगा। ये सैयद सज्जाद की शख्सियत है, क्या किरदार है, क्या अखलाक है। खुद दुश्मन को शर्मिंदा कर दिया। मदीने का गवर्नर हुशाम बिन इस्माइल जुल्म के पहाड़ तोड़े, लेकिन जब अब्दुल मलिक बिन मरवान की मौत हुई, इसका बेटा वलीद बिन अब्दुल मलिक आया तो इसने मदीने के गवर्नर को माजूल कर दिया, चूंकि लोगों के दिलों में इसके खिलाफ शदीद नफरत थी। जैसे ये माजूल हुआ, जब तक गवर्नर था लोग डरे हुए थे, अब जब ओहदे से हटा अब लोग इसको एक मदीने के चौक में खड़ा कर दिया और संगबारी हो रही है, पत्थर पड़ रहे हैं इस पे। इधर इमाम सज्जाद ने बनू हाशिम को जमा किया कि तुम्हें इल्म है हुशाम को माजूल कर दिया गया। कहा हमें पता है। कहा कि अब तुम्हारा क्या इरादा है, क्या इंतकाम लोगे? कहा यकीनन लेंगे, इससे बेहतरीन मौका और क्या हो सकता है। इमाम ने फरमाया, ना इंतकाम लेना है लेकिन तुम नहीं लोगे, मैं खुद लूंगा और जैसे मैं लूंगा वो तुम उस पर इत्तेफाक करोगे। इमाम है, सब खामोश हुए। अब गुस्से में थे कि आज बदला लेने का दिन है, लेकिन इमाम ने क्या किया, दिरहम और दीनार की एक थैली आमादा करवाई, खाने पीने का सामान मंगवाया और फिर खुद अपने गुलामों को और बनू हाशिम के जवानों को दे के भेजा कि उसे पहुंचाओ। इस्माइल पर पत्थर पड़ रहे हैं, वो शाम बिन इस्माइल पे पत्थर पड़ रहे हैं हर तरफ से, लेकिन वो मुतमईन है, उसे खौफ है आज तो एक शख्स से, इसलिए कि सबसे ज्यादा सताया है उस एक इंसान को, अब डर रहे कि अब वो आएंगे तो क्या करेंगे, कम से कम मुझे कत्ल कर देंगे, मेरी लाश को घसीटा जाएगा। लेकिन जब जैसे ही इमाम के ग़ुलाम और बनू हाशिम के जवान पहुँचे और ये दिरहम और दीनार और वो रकम और ज़रूरियात पेश की, खाने पीने की चीज़ें, ये हैरान हुआ का काश आज ज़मीन फट जाए और मैं इसके अंदर धंस जाऊँ, इससे बड़ा इंतकाम और क्या हो सकता है जो सैयद सज्जाद ने मुझसे लिया कि आज मुझे मेरी ही निगाहों में गिरा दिया। ये इमाम का अखलाक है, अखलाक है। यही मरवान, मरवान बिन हकम, जब हालात तंग हुए मदीने के और जनाबे अब्दुल्ला बिन हंजला शाम से वापस आए, ये छः अफराद, और इन्होंने कहा कि हम खुद यजीद को देख के आए हैं, उसका किरदार अपनी आँखों से, अब अगर तुम लोगों ने कयाम ना किया तो हमें यकीन है कि आसमान से पत्थर आएंगे। अहले मदीना ने कयाम किया, मरवान को बाहर निकाला, मारा। इस परेशानी में मरवान के बच्चों को कहाँ लेके जाए, बीवियों को कहाँ लेके जाए, बेटियों को कहाँ लेके जाए। बहुत सोचने के बाद इस परेशानी के आलम में उसे भी एक दरवाज़ा नज़र आया, अली जनलाबिदीन का। बेटियों को साथ, बीवियों को, बच्चों को साथ लाया और अपनी कुछ अमानतें उठाई, इमाम के दरवाजे पे दस्तक दी। कहा, सैयद सज्जाद मुमकिन है कि इनको आप का मुतमईन हो जाओ, अब ये मेरी पनाह में। ये अंदाज है। दूसरी तरफ मदीने को ताराज करने के बाद जब मक्का जा रहा है हुसैन बिन नुमैर, तो उसे वहां जब यजीद की हलाकत की खबर पहुंची तो अब बनु उमैया के खिलाफ नफरत इतनी बढ़ चुकी थी कि चारों तरफ से इस पे पत्थर और संगबारी शुरू हुई। अब कोई इसको खाना नहीं दे रहा है, चारा नहीं, जानवर इसके मर रहे हैं, घोड़े, सिपाही शाम इसके साथ बहुत अजीब कैफियत में। इमाम अपने खेतों से ज़िरात करके वापस आ रहे हैं और अपने जानवरों के लिए गल्ला और अनाज उठा के ला रहे हैं। रास्ते में हसीन बिन नुमैर से इमाम की मुलाकात हुई। ये निढालता प्यास की वजह से, इसे अहले मदीना पानी का एक घूंट नहीं दे रहे थे, जहाँ से गुजर रहा था कोई नहीं, कि यजीद का फौज का सिपह सालार है। जब इमाम से मुलाकात हुई, कहा कुछ पानी मिल सकता है, इमाम ने मशकों के दाने खुलवा दिए, मजीद पानी मंगवाया, कहा जानवरों को भी पिलाएं, जानवरों को भी पिलाया गया। हुसैन इब्ने अली का हुर इब्ने यजीद अर रियाही के लश्कर को पानी पिलाना ज़्यादा मुश्किल था या सैयद सज्जाद का हुसैन बिन नुमैर के लश्कर को? अजीब है। जब पानी पिया तो भूख का एहसास हुआ, क्या कुछ खाने के लिए मिल जाएगा, खाना पेश कर दिया, दस्तरखान लगवाए, खाने का एहतमाम किया। कहा मेरे जानवर भूख से मर रहे हैं, ये जो गल्ला आपके पास है अगर ये कीमतन फरोख कर दें। इमाम ने फरमाया मोहताज के लिए बिला कीमत है, रखो मेरी तरफ से हदिया है। इतना करम और जूद और एहसान और फजल देखने के बाद ये हैरत से इमाम के चेहरे की तरफ देखता है, क्या मुझे ये लग रहा है कि आपने मुझे पहचाना नहीं, अगर पहचान लेते तो ये अंदाज ना होता। अब इमाम की आंखों से अश्क जारी हुए, कहा कि क्या तू समझता है कि मैं अपने भाई अली अकबर जैसे भाई के कातिल को भूल सकता हूं, लेकिन वो तुम्हारा किरदार था जो तुमने किया, ये हम मोहम्मद वाले मोहम्मद का किरदार है। बस मेरे अजीज़ो, हत्ता इब्ने शुहाबे जोहरी चीफ जस्टिस है बनु उमैया का, शुरू में इमाम का मुखालिफ है, बाद में इमाम का करीबी बन गया। किरदार की अजमतें। बस मेरे अजीज़ो, अब क्या करूँ कि बीसियों पहलू हैं जिन्हें बयान करना बहुत ज़रूरी था लेकिन मैं बयान ना कर सका। एक जुमला अर्ज कर दूं, ये इमाम अपनी जिंदगी में ज़ियारत नाहिया के जुमले खून के आंसू बहाते रहे। हमारे यहाँ चूंकि उर्दू जुबान में मुहावरा भी है कि फलां ने खून के आंसू बहाए, बर्रे सगीर के हिंदुस्तान के एक आलिम इराक में गए, नजफ में, आयतुल्ला मोहसिनुल हकीम से मुलाकात की, का ये जो जुमले हैं کہ امام سجاد خون کے آنسو بہاتے تھے، کیا یہ مجازن لکھا گیا ہے مقتل نگاروں نے یا حقیقتاً خون کے آنسو بہائے؟ میں مصائب نہیں پڑھ رہا، بس ایک مختصر جملہ، تاکہ آنکھیں تو نم ہو ہی چکی ہیں، اگر کوئی آنکھ رہ گئی ہے اس کی بھی عبادت ہو جائے. کہا کہ کیا ایسے ہوا کہ امام نے خون کے آنسو بہائے؟ آیت اللہ محسن الحکیم نے کوئی جواب نہیں دیا. ان کی گود میں ایک سفید رومال پڑا تھا، اٹھایا، اٹھا کے آنکھوں سے لگایا، کچھ دیر لگائے رکھا، اور دوبارہ جب اپنے زانوں پہ رکھا تو اس رومال کے اوپر خون کے سرخ دھبے نظر آ رہے تھے. یعنی 1400 سال گزرنے کے بعد اگر کوئی نائب امام، فقیہ، عالم ان مصائب کا تصور کرے تو اس کی آنکھوں سے خون جاری ہو جائے، اور وہ جو ان مصائب کو مسلسل دیکھتے رہے. ایک جملہ اور عرض کر دوں، کیا مصائب دیکھے، کیا دیکھا سید سجاد نے. جب کربلا سے چلے شام کی طرف تو راستے میں ایک صحابی رسول ہیں، زید ابن ارقم، انہوں نے سلام کیا، السلام علیک یا ابن رسول اللہ. جب کربلا سے شام تک کے راستے میں پہلی مرتبہ کسی کو سلام کرتے ہوئے سنا تو ہتھکڑی بھرے ہاتھوں سے توک بھری گردن اٹھا کر کہا کہ کون ہے اس غربت کے عالم میں ہمیں سلام کے قابل سمجھنے والا؟ اس بوڑھے صحابی رسول نے کہا، پہچانا نہیں، میں آپ کے نانا کا صحابی زید ابن ارقم ہوں، مدینہ جا رہا تھا آپ کے جد بزرگوار کی زیارت کے لیے، راستے میں پتہ چلا اس قیامت کا. کہا کہ مدینہ جا رہے ہیں میرے جد کی زیارت کے لیے؟ کہاں آقا، مدینہ جاؤں گا، بیمار ہوں، اگر کوئی پیغام ہو آپ کا اپنے نانا کے لیے تو بتا دیجئے. امام نے اونٹوں کی طرف اشارہ فرمایا، کہا زید کیا اب بھی کسی پیغام کی ضرورت ہے؟ جا کے رسول خدا کو بتا دینا کہ تیری بیٹیوں کو، تیری نواسیوں کو ننگے سر بازاروں اور درباروں میں چھوڑ آیا ہوں. ایک مرتبہ زید نے سر اٹھا کے شہیدوں کے سروں کی طرف دیکھا، اور دیکھنے کے بعد کہا کہ یہ سر جو تلاوت کر رہا ہے یہ کس کا سر ہے؟ کہا پہچانا نہیں، میرے بابا حسین کا سر ہے. کہا یہ جو دو سر ایک ساتھ نظر آ رہے ہیں؟ کہا یہ زینب کے، میری پھوپھی زینب کے، اونو محمد کے سر ہیں. ایک مرتبہ کہا کہ یہ جو چھوٹے سے نیزے پر ایک پیارا سا سر نظر آ رہا ہے یہ کس کا سر ہے؟ کہا زید اسے تو نہیں پہچان پائے گا، یہ میرے 6 مہینے کے بھائی علی اصغر کا سر ہے، جسے قبر سے نکال کر دوبارہ ذبح کیا گیا اور بعد میں نیزے پر بلند کر دیا گیا. ایک مرتبہ زید نے گھوم کر سارے شہیدوں کے سروں کی طرف دیکھا، اور دیکھنے کے بعد سید سجاد سے کہا، کہا کہ کیا عباس نے ساتھ نہیں دیا؟ عباس نے ساتھ نہیں دیا؟ امام نے گرج کے فرمایا، خاموش ہو جا، اگر تو میرے نانا کا صحابی نہ ہوتا میں تجھے سزا دیتا، تو نے میرے چچا کے بارے میں ایسے سوچا کیوں کہ انہوں نے ساتھ نہیں دیا؟ لرز کے رہ گیا زید ابن ارقم. کہا مجھے معاف کر دیجئے، میں نے اس لیے پوچھا، ہاتھ قاسم کا سر نیزے پر، اونو محمد کا سر نیزے پر، علی اصغر کا سر نیزے پر، مجھے عباس کا سر کہیں نظر نہیں آیا. امام نے فرمایا، زید وہ دیکھ، سفید گھوڑے کی گردن میں میرے چچا عباس کا سر ہے. زید حیرت سے پوچھتا ہے کہ ان کا سر گھوڑے کی گردن میں کیوں ہے جب سب شہیدوں کے سر نیزوں پہ، تو آپ کے چچا عباس کا سر گھوڑے کی گردن میں؟ امام نے فرمایا، نہ میں بتا سکتا ہوں اس کی وجہ، نہ تو سن پائے گا، میرا چچا مرا نہیں ہے، میرا چچا شہید ہے، چل کے چچا سے پوچھ لے. بس ایک جملہ، جیسے ہی زید نے جا کر یہ بات پوچھی ابو الفضل عباس سے، کہا کہ کیا وجہ ہے، سب کے سر تو نیزوں پہ بلند، آپ کا سر گھوڑے کی گردن میں کیوں؟ کہا زید، میرے سر کو دشمنوں نے کئی مرتبہ نیزے پہ بلند کیا، لیکن جب میں نے نیزے کی اونچائی سے علی کی بیٹیوں کو، محمد کی نواسیوں کو سر برہنہ دیکھا، سیرت معصومین، سیرت معصومین، سیرت معصومین، سیرت معصومین، علم و عمل کا منبع مظہر، سیرت معصومین، سیرت معصومین، سیرت معصومین.
مقصد اس کا علم و عمل سے ہر گھر روشن ہو،
مقصد